समसामयिक विषयहरूमा प्रत्यक्ष कुराकानी गरिने रेडियो नेपालको दैनिक प्रभातीय प्रस्तुति अन्तर्सम्वादको आजको यो अर्को श्रृंखलाबाट हरिशरण लामिसानेको नमस्कार। आदरणीय श्रोताहरू, देशमा क्रमशः मनसूनी वर्षा शुरू भएको छ। कृषि प्रधान देशमा अझै पनि खेतीपातीका लागि आकाशकै भर पर्नुपर्ने अवस्था विद्यमान छ। प्रचण्ड गर्मीले तराई मधेसका कतिपय जिल्लामा जनजीवन प्रभावित भएको छ र अझै पर्याप्त वर्षा हुन सकिरहेको छैन। आउँदो असार महिनामा हुने मौसमी गतिविधिले देशको कृषि उत्पादकत्वमा पनि उल्लेख्य प्रभाव पार्नेछ। वर्षासँगै हरेक वर्ष हामीले विपद व्यवस्थापनमा पनि उचित ध्यान पुर्याउन जरूरी छ। वर्षेनी यो समयमा बाढ़ी पहिरो र डुबानको समस्या हामीले भोग्दै आएका छौं। यसै गरी जलवायु परिवर्तन र त्यसको असरबारे गम्भीर बहस र त्यसको समयोचित सम्बोधन गर्ने विकल्पबारे विज्ञ विशेषज्ञ तथा वातावरणविद्बीच मन्थन हुने गर्छ। आखिर के हो त जलवायु परिवर्तन र त्यसको असर? आज यो विषय आम चासोको विषय बनेको छ। अन्तर्सम्वादमा आज हामी जल, जलस्रोत, जलवायु र मौसम विज्ञानका विविध विषयमा कुराकानी गर्नेछौ। हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञानमा हालै विद्यावारिधि गर्नुभएका विषय विज्ञ सुरेश मराठा। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार सुरेशजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारण। अब जुन विषयमा यहाँले विशेषज्ञता हासिल गर्नुभयो त्यसले के कस्ता विषयहरू समेट्छन्? यो जलवायु परिवर्तनको जुन इस्यू अहिले विश्वव्यापी रूपमा बहसको रूपमा आएको छ, यहाँको विशेषज्ञताले कुन दायरा समेट्छ? यहीँबाट कुराकानी शुरू गरौं।
यसमा विशेष त अहिले जुन मौसम परिवर्तन यसबाट पर्ने असरहरूको बारेमा नै बढी मैले आफूले अहिले मेरा अध्ययनको विषय, मेरो अनुसन्धानको विषय हो। हुन त मौसम परिवर्तनले वर्षाको चरित्रमा गर्ने परिवर्तन, नदी रिभर फ्लो, नदी बहावमा परिवर्तन कुराहरू भयो र त्यसमा हुने इम्प्याक्टहरू, त्यसले जलविद्युतमा हुने भयो, त्यसले ट्रान्सपोर्टेसन रोड सेक्टरमा हुने, त्यसमा हुने पार्टमा हुन सक्ने भयो, सिँचाइमा हुन सक्ने भयो, खानेपानीमा हुन सक्ने भयो, अनि नागरिक यसलाई उद्यान मौसममा हुने इफेक्टको कुराहरू गर्न सकिने भयो। समग्र यो देशको अर्थतन्त्रलाई नै यसले चाहिँ विभिन्न सेक्टरहरूमा यसले चाहिँ असर गर्ने
गर्ने
मौसमको मौसम इन्ड्युस विशेष त डिजास्टरको कारणले गर्दा।
हजुर, जस्तो नेपालको कुरा गर्दा हामी चाहिँ प्राकृतिक र भौगोलिक रूपमा अलिकति विविधता भएको देश भनेर चिनिने गर्छौं। हाम्रो यो विविधताको विशेषता के हुन्छ? अब हामी कस्तो किसिमको चाहिँ मौसमी अवस्थामा छौं?
यस्तो छ, सामा हामी कहाँ संसारमा सबै किसिम, हाम्रो सानो भूगोल छ तर हाम संसारमा पाइने सबै किसिमको चाहिँ ट्रपिकल क्लाइमेटदेखि लिएर चाहिँ हाम्रो चाहिँ उच्च हिम श्रृङ्खलामा पोला टाइपको क्लाइमेट, हामी सबै किसिमको क्लाइमेट पाइन्छ। त्यसले गर्दा हाम्रो यो नेपाल सानो भएको कारणले सबै किसिमको मौसमी प्रणाली, मौसमी क्यारेक्टरिस्टिकदेखि नै भएको कारणले यो एउटा सानो यो ल्याब पनि हो। यो नेपाल आफ्नै पनि एउटा सानो किसिमको म चाहिँ ल्याब भन्न चाहन्छु, यो ल्याब जस्तो पनि हो। र हामी तराईको क्षेत्रमा हामी ट्रपिकल टाइपको क्लाइमेटको अध्ययन गर्न सक्छौँ, मिडल माउन्टेन एक किसिमको गर्न सक्छौँ र हायर हिमालमा अर्को किसिमको मौसमी हामी अध्ययन गर्न सक्छौँ। त्यसले गर्दा सबै किसिमको विविधता चाहिँ यहाँ पाइन्छ।
अब नेपालमा मौसम पूर्वानुमान गर्ने क्रम चाहिँ वर्षौंदेखि चल्दै आएको छ, होइन? हिजोको दिनमा पनि अब रेडियोबाट मौसमी विवरण प्राप्त गर्थे किसानहरूले, कहिलेकाहीँ व्यङ्ग्य पनि गर्थे, रेडियो नेपालले चाहिँ झ्याल खोलेर चाहिँ मौसमी भविष्यवाणी गर्छ त्यति मिल्दैन पनि भन्थे। तर आज विज्ञान प्रविधिको विकासले चाहिँ धेरै सहजता थपिएको छ, हामीले पनि यसलाई महसुस गरेका छौं, र हाम्रो पूर्वानुमान जुन सूचना प्रणाली छ त्यसमा हामी प्रविधिलाई उच्चतम प्रयोग गर्ने प्रयास गर्छौं। कतिको इक्विप्ड छ नेपाल यो मामिलामा?
यो एकदमै सान्दर्भिक प्रश्न राख्नु। यो हुन त नेपालमा 2025 सालदेखि रेडियो नेपाल गोरखापत्रले मौसमी विवरणहरू सर्वसाधारणको लागि दिन थालेको हो। त्योभन्दा अगाडि चाहिँ हाम्रो हवाई मौसम चाहिँ हामी कहाँ जब हवाईजहाज चल्न थाल्यो दिल्लीसँग, त्यसपछि उड्डयन मौसमको लागि भारतको एउटा सप्लिमेन्ट्री अफिसको रूपमा, कलकत्ताको एउटा सप्लिमेन्ट्री अफिसको रूपमा मौसम उद्यान जो मौसमको रुटको वेदर फोरकास्टिङको लागि हामी युज गरेका छौँ। र त्यो चाहिँ हाम्रो 2007 सालको हाराहारीमा भयो भनेदेखि 2025 सालदेखि सार्वजनिक मिडियामा वेदर फोरकास्टिङ सुरु भएको। र अब यो विज्ञानलाई पनि हामीले पनि नबुझेको हामीले बुझाउनु पनि सर्वसाधारणलाई पनि बुझाउन नसकेर हाम्रो कतिपय विषयमा भाषागत समस्या पनि देखिन्छ। हामीले बाँकी पूर्वी तथा मध्य भागमा बाहेक बाँकी भागमा मौसम सभा रहनेछ भन्ने जुन हाम्रो भाषाको प्याटर्नले पनि नबुझ्यो। किनभने हामीले काठमाडौँमा सानो ठाउँमा हेऱ्यौँ भने पनि हामी एक ठाउँमा पानी ठुलो परिरहेको हुन्छ, मान्छे रुजेर आइरहेको हुन्छ, अर्को ठाउँमा आएर मान्छे के हुन्छ धुलो उडिरहेको हुन्छ। त्यसपछि यति विविधता छ काठमाडौँ एउटा सानो ठाउँमा त हामी धेरै देख्छौँ भनेदेखि यसलाई स्पेसिफिक ठाउँ स्पेसिफिक हामीले फोरकास्ट गरिदिएको भएदेखि हुन्थ्यो। त्यो पहिला हामीसँग प्रविधि पनि थिएन, पुरानो नेटवर्क पनि थियो, मौसम सम्बन्धी विवरणले सङ्कलन गर्ने तरिका पनि हाम्रो त्यो पुरानो थियो। र आज आएर यो मौसम विज्ञानको क्षेत्रमा काफी परिवर्तन भइसकेको छ, यसले नयाँ नयाँ किसिमको रियल टाइम इन्स्ट्रुमेन्ट आजको आज अहिले हामीले हेर्न गयौँ भनेदेखि जल तथा मौसम विज्ञान विभागको हामी वेबसाइटमा हेऱ्यौँ भनेदेखि अहिले कति पानी परिरहेछ भनेर 250 बढी ठाउँको आज अहिले अहिलेको हामी वेबसाइटमा हेर्न सक्छौँ। त्यस्तै बाढी 100 बढी बाढी मापन केन्द्रमा अहिले कति पानी बगिरहेछ भनेर बाढी आइरहेछ कि छैन, इन्क्रिजिङ ट्रेन्डमा छ कि डिक्रिजिङ ट्रेन्ड, स्टेबल कन्डिसनमा छ कि भनेर हामी हेर्न सक्छौँ। त्यसले गर्दा अहिले यस्तो एउटा पार्टको विज्ञानको विकास पनि बढी भयो, अर्को यो चाहिँ यसको आइटीको प्रयोग, आइटीको प्रयोगले गर्दाखेरिमा डेटा तत्कालै रियल टाइम हामीले डेटा पाउन सक्ने भयौँ। र यसले गर्दाखेरिमा अहिले हामीले यो पार्ट भयो भने अर्को पार्टमा विभिन्न गणितीय जुन हाम्रो वेदर फोरकास्टिङ मोडल्सहरू चाहिँ बनेका छन्, सयौँ मोडलहरू बनेका छन्, ती मोडलहरू विभिन्न मोडलहरूबाट हामी चाहिँ एनालाइसिस गरेर चाहिँ हाम्रो क्षेत्रमा के हुन्छ भनेर हामीले आफूले काम गर्न पनि नपर्ने स्थिति छ, अर्काका मोडलहरू युज गरेर हामीले अहिले चाहिँ फोरकास्ट गर्न सकेको छ। त्यसले गर्दाखेरिमा अहिले पहिला पनि नमिलेको त होइन, पहिला मिल्थ्यो तर हामीले साइट स्पेसिफिक गर्न नसकेको, अब अहिले चाहिँ हामी अब अहिले जल तथा मौसम विज्ञान यो क्षेत्रमा काम गर्ने भनेको जल तथा अपरेसनल काम गरेको उसले हो, तर ऊ अहिले चाहिँ यो अपरेसनल के अरे साइट स्पेसिफिक फोरकास्टमा गएको कारण जाँदैछ। त्यसले गर्दाखेरिमा अब यो सबै प्रविधि अब हाम्रो म्यान पावर सबैको चिजले चाहिँ यो चाहिँ अब अहिले चाहिँ मिल्न खोजेको मिलेको छ भन्ने मलाई लाग्छ। अझै हामीले चाहिँ सुधार गर्नुपर्ने ठाउँ छ।
आदरणीय श्रोताहरू, अन्तर सम्वादको आजको बिहानीमा हामी जल तथा मौसम विज्ञानका विविध सन्दर्भलाई जोडेर कुराकानी गरिरहेका छौं। हामीसँग हुनुहुन्छ जल तथा मौसम विज्ञानमा हालै विद्यावारिधि गर्नुभएका विशेषज्ञ सुरेश मराठा। जस्तो सुरेशजी, होइन यो प्राकृतिक प्रकोपको कुरा गर्दाखेरि पनि मौसमी पूर्वानुमानको भूमिका महत्वपूर्ण रहन्छ। सरकारले बेला बेलामा वर्षातको मौसम शुरू हुनुभन्दा अगाडि नै पूर्व तयारीका कुराहरू हामी गर्छौं। अब पूर्व तयारीको सिलसिलामा यहाँले अघि इंगित गरेका जस्तै प्रविधिहरूलाई प्रयोग गरेर आम जनमानसलाई सुरक्षित गराउने, यात्रा गर्दाखेरि चाहिँ सुरक्षित यात्राको सुनिश्चितता दिने, आज पानी पर्छ पर्दैन, हावाहुरी आउँछ आउँदैन, यी सूचनाहरू प्रवाह गर्ने जुन क्रम बढेको छ, यसले नेपाली जनजीवनलाई कतिको सहज बनाउँदैछ, यसको 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 आउटपुट चाहिँ हामी के देख्न सक्छौ, कुन कुन क्षेत्रमा चाहिँ मौसमलाई आधार मानेर मानिसहरू आफ्नो जीवनयापन गरिरहेका छन्।
अनि यसमा के देखिन्छ भन्दाखेरि अब अहिले हामीसँग मौसम पूर्वानुमान रियल टाइम मौसम पूर्वानुमान हामीले गर्न थालेका छौँ। अब यसलाई नाउकास्ट त्यो तत्कालको लागि चाहिँ वेदर फोरकास्टिङ दिने त्यो प्रविधि हामी प्रयोग गर्न खोजिरहेका छौँ। र विभिन्न सेक्टरहरूमा 3 अगाडि फोरकास्ट दिनुपर्ने अथवा 7 अगाडि कृषिलाई 7 अगाडि फोरकास्ट गरे भयो, अब ट्रान्सपोर्टेसन सेक्टरमा हामीलाई 2-3 अगाडि हामीले फोरकास्ट गरे भयो, र नदी क्षेत्रमा अब हुने के अरे नदी क्षेत्रमा बसोबास गर्ने मान्छेहरूलाई तल्लो तटमा जाने मान्छेहरूलाई हामीले माथिल्लो क्षेत्रमा ठुलो वर्षा भयो, त्यो ठुलो वर्षा भइसकेपछि यो बाढी त्यहाँबाट आएको बाढी यति घन्टामा जस्तो अब मानौँ कि हामीले चाहिँ अब आरुघाट एरियामा ठुलो पानी पऱ्यो भनेदेखि नाराघाट एरियामा आइपुग्दा नै समय लाग्छ, अथवा अहिले भर्खरै खुदीमा ठुलो पानी परेको छ, मर्स्याङ्गी नदी जुन यो लमजुङको खुदीमा अहिले ठुलो पानी भइरहेको छ, यो ठुलो पानी झन्डै 131.4 मिलिमिटर पानी अहिले 24 घन्टामा भइरहेछ, त्यो परेको पानी नारायणघाटमा आइपुग्नको लागि चाहिँ कति समय लाग्छ, हामीसँग त्यो समय क्यालकुलेसन गर्न सकिन्छ, माथिसँग हामीसँग डेटा हुन्छ, डेटा हुन्छ कि तल्लो तटमा यो समयमा यति चाहिँ बाढी आउँछ, यति बाढी आएपछि यो क्षेत्रसम्म चाहिँ डुबान हुन्छ र यो क्षेत्रका बासिन्दालाई चाहिँ सुरक्षित रहन सकिन्छ भनेर अहिले भन्न सकिन्छ, त्यो प्रविधि एउटा भइसकेको छ। त्यस्तै अब ट्राभल गर्नुपर्ने मान्छे गाडीमा ट्राभल गर्नुपर्ने मान्छेलाई हामीले अगाडि वेदर फोरकास्टिङ गरिदियो भने बाढी पहिरो आउन सक्छ, त्यसले गर्दा ऊ त्यो दिन जाने अथवा नजाने, जानु नपर्ने काम हुनसक्छ, कुनै नगएर पनि हुने काम छैन, ऊ नजाने हुनसक्छ। त्यसै मान्छेलाई अब अहिले हाम्रो अब टुरिज्मको पार्टमा पनि अब टुरिस्टहरू आउनु भयो, यो सिजनमा टुरिस्ट आउँदैछ, आउने सिजनहरूमा हामीले फोरकास्ट गरिदिन सकिन्छ। अब यो ठाउँमा चाहिँ यो ठाउँमा यो ट्रपिकल साइक्लोनको कारणले गर्दा ठुलो वर्षा हुन्छ, बाढी आउँछ, हिउँ हिमपात हुन्छ, त्यसले गर्दा यो सिजनमा तिमी नआउ भन्न सकिन्छ। त्यसले गर्दा अहिले मेरो समग्र रूपमा हेर्दाखेरि अर्को चाहिँ भिभिआइपी फ्लाइटहरू भयो, एभिएसन फोरकास्टिङहरू पार्ट भयो, यी सबै चिजहरूमा यदि हामीले रियल टाइम र हाम्रो राम्रोसँग हामीले वेदर फोरकास्टिङ हामी गर्न सक्ने प्रविधि पनि छ र गऱ्यौँ भनेदेखि चाहिँ यसले ठुलो धनजनको चाहिँ नोक्सानीबाट चाहिँ हामी कम गर्न सक्छौँ।
हजुर, अब यहाँहरू भनौँ न निजी क्षेत्रबाट विभिन्न हाइड्रो पावरहरूको चाहिँ कन्सल्ट्यान्टको रूपमा पनि काम गर्नुहुन्छ, होइन? सबैजना सरकारी निकायमा नै हुन पनि सक्छन् नहुन सक्छन्। सरकारले पूर्वाधारको विकासहरू चाहिँ थप्दै लगिरहेको परिप्रेक्ष्यमा नेपालमा हाइड्रोलोजीको तथ्याङ्कहरू चाहिँ विशेष गरी जलविद्युत परियोजनाका लागि निकै महत्वपूर्ण मानिन्छ, होइन? इआइए रिपोर्टदेखि लिएर विभिन्न विषयहरू यसमा जोडिएका छन्। ती तथ्याङ्कहरू कतिको उपलब्ध छन् र त्यसलाई अहिले समयानुकूल कतिको गरिँदै लगिएको छ त?
नेपालमा हाम्रो जल तथा मौसम सम्बन्धी मापन गर्ने सुरुवात चाहिँ 1995 आसपासतिरबाट बढी हामी त्यहाँ सुरु भएको थियो, स्टार्टिङ भएको राष्ट्रकालको अन्त्यको आसपासको समयबाट सुरु भएको र हामी कहाँ अहिले मैले भने अहिले हामीसँग 250 रियल टाइम स्टेसनहरू छ, जुन हामी अहिलेको 15 मिनटमा हामी फ्रिली जसले पनि हेर्न सक्छौँ, त्यो रेनफल डेटाहरू त हेर्न सक्छौँ। त्यस्तै रिभर नेटवर्क चाहिँ 100 बढी अहिले हामी डेटा हेर्न सक्छौँ। त्यसको साथमा हामीसँग हिस्टोरिकल डेटाहरू चाहिँ धेरै, जुन हाम्रो 1960s हामीसँग चाहिँ विभिन्न झन्डै 200 जलमापन केन्द्रको हामी डेटाहरू चाहिँ जल तथा मौसम विज्ञान विभागले आजसम्म झन्डै 40-60 डेटाहरू हामीसँग छ, जसले चाहिँ नेपालका पूर्वाधार विकासहरू, जलविद्युत, खानेपानी, सिँचाइ लगायत क्षेत्रको अध्ययनको लागि प्रयोग हुन्छ। अब त्यस्तै वर्षाको डेटाहरू पनि हामीसँग सुरुमा इन्डियन मेट्रोलोजिकल डिपार्टमेन्टले चाहिँ राखेको, नेपालमा 100 जति वर्षा मापन केन्द्रहरू राखेको थियो र अहिले आएर हाम्रो नेपालको आफ्नै नेटवर्क छ, हामीसँग झन्डै 442 जति रेनफल स्टेसन छ। त्यसले गर्दा हामीसँग अब अहिले हुन त हाम्रो यो मैले भने यो हाम्रो धेरै विविधता भएको कारणले गर्दाखेरि हाम्रो टोपोग्राफी धेरै छिन बढी छ, त्यसले गर्दाखेरिमा चाहिँ हामी कहाँ चाहिँ स्टेसनहरू राख्नको लागि चाहिँ यो धेरै नै स्टेसन हुँदा हुँदै पनि हाम्रो टोपोग्राफीले भेरिफिकेसनले गर्दाखेरिमा चाहिँ यो हाम्रो नेटवर्किङ चाहिँ अलिकति कम भएको जस्तो लाग्छ। अहिले हामी कहाँ वर्षा मापन केन्द्रहरूको चाहिँ 330 किलोमिटर स्क्वायरमा एउटा पर्छ भनेदेखि जलमापन केन्द्रहरूको चाहिँ 825 किलोमिटर स्क्वायरको एउटा चाहिँ स्टेसनको नेटवर्क पर्छ र अझ हामीसँग चाहिँ यो पुरानो हामीसँग हिस्टोरिकल डेटा पनि अब झन् 50 डेटा भएर नयाँ अलिकति नेटवर्कलाई चाहिँ अलिकति यसको डेन्सिटी चाहिँ अलिक बढाइदियो भनेदेखि चाहिँ हामीसँग चाहिँ हामीलाई चाहिँ पूर्वाधार विकासलाई चाहिँ जति पनि डेटाहरू हुन्छ हामीसँग चाहिँ हाल उपलब्ध पनि छन् र अझ बढी रियल टाइम डेटाहरू चाहिँ हामीसँग सक्छ।
हजुर हजुर, अब अर्को महत्वपूर्ण विषय होइन, अहिले विश्वव्यापी यो ग्लोबल वार्मिङको कुरा छ, जलवायु परिवर्तनले गर्दाखेरि धेरै कुराहरूमा असर पारिरहेछ भनेर हामी सुन्ने गर्छौं। अब नेपाल आफैमा त्यति धेरै कार्बन उत्सर्जन गर्ने राष्ट्र त होइन, तर विकास विकसित राष्ट्रहरूको कारणले गर्दा हामी पनि जोखिममा पर्यौं भनेर जसरी भनिन्छ नि, यो बहस के हो, हाम्रो सन्दर्भमा के माने राख्छ यसले?
अनि यो बहस अब यो यसलाई के हेर्नु पर्यो भन्दाखेरि हामीले अलिकति हिस्टोरिकल ब्याकग्राउन्डबाट हेर्नु पर्ने, यो इन्डस्ट्रियल रिभोल्युसन औद्योगिक क्रान्तिको आसपासबाट मान्छे र जनावरको श्रमबाट मान्छेले चाहिँ आफ्नो जीवन निर्वाह गरिरहेको, त्यसपछि हाम्रो कोइला सुरुवात हो, कोइला सुरुवात हुन थालेपछि अब स्टिम इन्जिनहरू बने, यसले चाहिँ धुवाँहरू बढी चाहिँ अब कार्बन डाइअक्साइड बढी रिलिज गर्न थाल्यो, त्यसपछि फोसिल फ्युल आयो। जब मान्छे आफूलाई सुविधा भोगी र एउटा किसिमको चाहिँ सुविधामा बस्ने उसमा उसले र यो विकासले गर्दाखेरिमा कोइलाबाट पेट्रोलियम पदार्थ त्यसले गर्ने उत्सर्जनले गर्दाखेरिमा चाहिँ यो वायुमण्डलमा चाहिँ ठुलो कार्बन डाइअक्साइडको चाहिँ ठुलो सङ्ख्यामा चाहिँ उत्सर्जन भयो र यसले चाहिँ हाम्रो वातावरण चाहिँ परिवर्तन, यसले चाहिँ जलवायु परिवर्तन भनेको चाहिँ टेम्परेचर इन्क्रिज भयो, यसले रेनफलको प्याटर्नहरूमा वर्षाको चरित्रमा परिवर्तन आयो, यसको यसको क्वान्टिटीमा पनि आयो, यसको क्यारेक्टरिस्टिक्समा पनि आयो। र अब यसले चाहिँ के गर्यो भन्दाखेरिमा अब हाम्रो अहिले हिजो जुन किसिमको रेनफलको प्याटर्न छ, हिजो चाहिँ अब रेनफलको चाहिँ ड्युरेसन चाहिँ धेरै ड्युरेसनमा रेनफल हुन्थ्यो, धेरै दिन रेनफल हुन्थ्यो, आज चाहिँ के थियो भने थोरै रेनफल भयो, तर थोरै दिन रेनफल भयो, तर दिन चाहिँ एकै दिनमा चाहिँ ठुलो चाहिँ के भन्छ हाम्रो हाडीघोप्टे पानी, मुसलधारे पानी पर्ने भयो, भनेपछि एउटा सर्ट ड्युरेसन रेनफलहरू इन्क्रिज भयो। यसले ओभरअलमा के गर्यो भने यसले अब चाहिँ हाम्रा नदीहरू पग्लिन थाले, हिउँ पर्ने क्षेत्रहरू चाहिँ को चाहिँ इलिभेसन चाहिँ इन्क्रिज हुँदै हिजो तल्लो एरियासम्म पनि हिउँ पर्थ्यो भने आज माथिल्लो एरियामा हिउँ पर्ने भयो, र सिजनल हिउँको सङ्ख्या कम हुन थाले। त्यसले गर्दा समग्रमा यसले होल हाम्रो चाहिँ एटमोस्फेरिक सिस्टममा यसको हाम्रो चाहिँ उस वाटर हाइड्रोलोजिकल साइकलमा पानीको चक्रमा चाहिँ चाहिँ परिवर्तन, अरू विभिन्न सेक्टरमा गरेको जस्तै यसको क्षेत्रमा चाहिँ बढी यसले गरेको।
अब अन्त्यमा म सोध्न चाहन्छु, आम नागरिकले यो अनुकूलन गर्ने भन्छौ नि होइन, यसमा राज्यले आफ्नो भूमिका निर्वाह गरिरहेछ, यहाँहरू जस्ता विज्ञ विशेषज्ञले आफ्नो राय दिइरहनु भएको छ, आम नागरिकहरू कहाँ सचेत हुनुपर्छ, कहाँ अहिलेका उपलब्ध सूचनाहरूबाट फाइदा लिन सक्लान्? संक्षेपमा म अन्तिम प्रश्न राखेँ यहाँलाई।
यो अहिलेको सबै चिजबाट हेर्दाखेरि अहिले हामीले जुन नेपाल सरकारका विभिन्न निकायहरूले दिने, जुनका वेबसाइटहरूले दिने, पोर्टलहरूबाट दिने डेटाहरू एउटा हामीले एउटा यसले चाहिँ हामीलाई डिजास्टरलाई मिटिगेसन गर्नलाई सहयोग पुर्याउँछ। अब दोस्रो पार्टमा चाहिँ अब अहिले एउटा राम्रो पार्ट चाहिँ यी सबै सेक्टरलाई चाहिँ जोडिएको चाहिँ अब जल त मौसम विज्ञान विभागले दिने चाहिँ जुन फोरकास्ट छ, त्यो फोरकास्ट चाहिँ अहिले एउटा हाम्रो यो नेपाल टेलिकम र एनसेलको दुईवटा नेटवर्कभित्रमा जुन एरियामा डिजास्टर हुँदैछ, ठुलो बाढी आउँदैछ, डुब्रो पानी आउँदैछ, त्यो ठाउँमा अलर्ट म्यासेज चाहिँ दिने एउटा चाहिँ अहिले प्र्याक्टिस। त्यसले गर्दा हिजोको दिनमा जति पनि मान्छेले थाहा नपाए चाहिँ खेती बढी हुन्थ्यो भनेदेखि अहिलेको पार्टमा अहिले चाहिँ यो जुन ठाउँमा अहिले झन्डै 3-4 वर्ष अगाडि कन्काई नदीमा एउटा प्र्याक्टिस भएको थियो, कन्काई नदी मसै पछि आठजना मान्छेहरू चाहिँ बाढीको कारणले गर्दा मर्छ भनेदेखि अहिले सबैभन्दा धेरै नेटवर्क त्यहाँ एउटा प्र्याक्टिस गरियो। जुन किसिमको अब जब एलर्ट हुने बित्तिकै सेक्युरिटी फोर्सेसहरूमा
भनेपछि अहिलेको सूचना प्रविधिले एउटा जनजीवनलाई चाहिँ क्रमशः सहज पनि गराइरहेको छ र यसलाई हामीले उपयोग गर्नुपर्छ भन्ने हामी निष्कर्षमा पुग्यौं। धेरै धन्यवाद छ सुरेशजी, फेरि पनि यो विषयमा हामी संवाद गरौंला। आजलाई हार्दिक धन्यवाद। हस् धन्यवाद। त आदरणीय श्रोताहरू, अन्तरसंवादको आजको निर्धारित समय सकियो। हामी मौसमी पक्षका विविध पक्षमा कुराकानी गर्दै थियौं। हामीसँग हुनुहुन्थ्यो मौसमविद तथा जलवायु परिवर्तनविद सुरेश मरहट्टा, प्राविधिक साथी पराग पोखरेललाई धन्यवाद। म हरिशरण लामिछाने पनि बिदा चाहन्छु। तपाईँको आजको दिन शुभ रहोस्। नमस्कार।